यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। परराष्ट्र मन्त्री आरजू राणा देउबा चिनिया विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जानुहुँदै। सार्वजनिक सेवा प्रसारणले सबै वर्ग समुदायलाई सामाजिक सांस्कृतिक एकतामा बाँध्न महत्वपूर्ण योगदान पुर्याउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरी महसूल भुक्तानी नगरेका उद्योगको खाता रोक्का गर्न नेपाल विद्युत प्राधिकरणद्वारा नेपाल राष्ट्र ब्यांकलाई पत्राचार। र युक्रेन संकटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने रूसको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने र जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्न अहिलेको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो। चालू आर्थिक वर्षको बजेटमा कतिपय योजना र कार्यक्रमहरू स्रोत सुनिश्चित नभई समावेश भएकोले काम गर्न कठिन भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले आवश्यक परे बजेटको समेत समीक्षा गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसंगतिलाई व्यवस्थापन गर्नमा नै सरकारको समय खेर गएको उल्लेख गर्नुहुँदै अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको वार्षिक बजेटमा परेका नक्कली आयोजना र न्यून बजेट विनियोजन भएका बहुवर्षीय योजना अगाडि बढ़न नसक्ने बताउनुभयो। अहिले कृषि, ऊर्जा वा सूचना प्रविधि जस्ता क्षेत्रमा के कस्ता नयाँ र परिवर्तनकारी काम के गर्न सक्छौं भनेर सोच्नुपर्ने बेला रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रक्रियावादमा मात्रै नअल्झिन र जनताका अपेक्षा अनुरूपका ठोस र परिणाममूलक काम गर्न निर्देशन दिनुभयो।
ल्याइएको बजेट जुन ट्याक्स उठ्दैन त्यो उठ्छ भनिया छ, जुन व्यापार हुँदैन त्यो हुन्छ भनिया छ, जुन काम हुन सक्दैन त्यो हुन्छ भनिया छ। यस्तो हचुवाको भरमा भएपछि कुनै देशमा वैज्ञानिक आधार नभएपछि मेरो सुझाव के छ भने हरेक मन्त्रालयले नयाँ के गर्ने हो, त्यस मन्त्रालयको कन्ट्रिब्युसन के हुन्छ भनेर सोच्नु पर्यो। र त्यो कन्ट्रिब्युसन चाहिँ उत्पादनको क्षेत्रमा वा सेवाको क्षेत्रमा अथवा म्यानुफ्याक्चरिङको क्षेत्रमा चलन एउटा उत्पादन त्यो क्षेत्रमा अथवा मन्त्रालय अन्तर्गत सम्बन्धित आइटीको क्षेत्रमा अर्को ऊर्जाको क्षेत्रमा के नयाँ चाहिँ हामीले रिभोल्युसनरी काम के हुन्छ।
बैठकमा सहभागी विभिन्न विभागीय मन्त्री तथा सचिवहरूले कर्मचारीको कमजोर मनोबल, विभिन्न मन्त्रालय र सरोकारवाला निकायहरूबीचको समन्वय अभाव र न्यून स्रोत साधनका कारण सरकारको लक्ष्य अनुसार काम हुन नसकिरहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्रलाई नेपालको पर्यटन उद्योगसँग जोडेर काम गर्न कलाकर्मीहरूलाई आग्रह गर्नुभएको छ। चलचित्र विकास बोर्डले हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार 2080 तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले चलचित्र क्षेत्रको विकासबाट नेपालको समृद्धिको यात्रा तय गर्ने सवालमा नेपाल सरकारले आवश्यक नीति नियम सहित आवश्यक पूर्वाधार तथा प्रोत्साहन जुटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले ठूला ठूला विषयवस्तु भन्दा गाउँ समाजमा देखिएका ससाना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जोगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा चलचित्र क्षेत्रलाई महत्वपूर्ण अंग बनाउने गरी सरकार लागिरहेकाले त्यसमा सहयोग गर्न सबै सरकारवालाहरूलाई आग्रह गर्नुभयो। यस्तै कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रको समग्र विकासका लागि नयाँ चलचित्र ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट वरिष्ठ अभिनेत्री चैत्य देवी सिंहलाई सम्मान गर्नुभयो। सो सम्मान पुरस्कारको राशि 3,75,000 रूपियाँ नगद रहेको छ। सोही अवसरमा चलचित्रमा विशेष योगदान सम्मान र विशेष चलचित्र पुरस्कारबाट विभिन्न चलचित्र र चलचित्र कर्मीहरूलाई पनि सम्मान गरिएको थियो। यस्तै समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चलचित्र पुरस्कारबाट विभिन्न 10 विधामा विभिन्न चलचित्र र चलचित्र कर्मीहरूलाई सम्मानित गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै इतिहास र विशेषता रहेको नेवार संस्कृति अरू संस्कृति भन्दा पृथक रहेकाले सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 21 राष्ट्रिय ज्यापू दिवस समारोहका लागि निमन्त्रणा दिन बाजागाजा सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू संस्कृति विकास कोषका पदाधिकारी संघको छलफलमा प्रधानमन्त्री ओलीले नेवार समुदायमा प्रचलित बाजागाजा र सगुन सहित निम्ता गर्ने अलग संस्कृति लोभलाग्दो र संस्कारयुक्त भएको बताउनुभयो।
दुनियाँमा यस्तो प्रकारको संस्कृति अन्यत्र पाइँदैन। यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरन, यिनका आफ्ना इतिहास छन्, आफ्नो विशेषता छ, आफ्नो पहिचान छ, आफ्नो पन छ। महिलाहरूले वाद्यवादन बजाउने, मुरलीका धुनहरू हाम्रा छोरीहरूले बजाउने यो पुरानो प्रचलन नै हो। यो मरी भनेको अरू कहीँ पनि कसैले पनि बनाउँदैन, यो हाम्रो मात्रै संस्कृति। लखमरी अन्यत्र प्रचलन छैन। निम्ता गर्ने यसो विशेष प्रचलनहरू छ, जुन कुरा यहाँहरूले कायम राखी आउनु भएको छ। हामी सबैले मिलेर यस्ता संस्कृतिहरूको संरक्षण गर्नुपर्दछ, यिनलाई जोगाउनु पर्दछ र उत्थान गर्नुपर्दछ।
ज्यापू संस्कृति विकास कोषले विभिन्न जात्रा पर्व सञ्चालन गर्न र ज्यापू जातिको मौलिक लोक संस्कृति संरक्षण अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। त्यस अवसरमा ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगल कृष्ण महर्जनले यही मंगिर 30 गते ज्यापू दिवसका दिन काठमाण्डुमा आयोजना गर्ने विशेष समारोहमा प्रमुख आतिथ्यका लागि परम्परागत रूपमा निमन्त्रणा गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक तथा राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताउनु भएको छ। 6 एसियाली जनसंख्या सम्मेलनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले सीमान्तकृत तथा विपन्न समुदायको उत्थानका लागि प्रभावकारी प्रयासहरू गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले समानता र समावेशी नीति अपनाएर धनी र गरीब बीचको खाडल मेट्नुपर्ने, आत्मसम्मान सहितको मानव अधिकारको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै 6 एसियाली जनसंख्या सम्मेलनकै उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूलाई विदेशीनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणा सहितको व्यवस्थापनको खाँचो रहेको औल्याउनुभयो। सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै युवालाई आवश्यकता अनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशीने क्रम बढ़ने पनि बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री ताभियोले नेपालको जलविद्युत, फोहोर मैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढ़ाउन आफूहरू तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराउनु भएको थियो। प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउबा चिनिया विदेश मन्त्री वाङ यी को मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहनुभएका वाङको निमन्त्रणामा मन्त्री राणाले आजदेखि 15 गतेसम्म चीनको भ्रमण गर्न लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री डाक्टर राणाले मंगिर 14 गते आफ्ना चिनिया समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देश बीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नुहुनेछ। चीनसँग बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई परियोजना कार्यान्वयन सम्झौता गर्ने भन्ने बारे नेपालले आफ्नो आवश्यकता र हितलाई हेर्नुपर्ने धारणा विभिन्न दलका नेताहरूले राख्नु भएको छ। सेन्टर फर सोशल इनोभेशन एण्ड फोरेन पोलिसीले हिजो काठमाण्डुमा आयोजना गरेको नेपालका लागि बीआरआईको रणनीतिक कार्यान्वयन विषयक राष्ट्रिय गोष्ठीमा नेताहरूले बीआरआई परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता गर्न हतार गर्न नहुने धारणा राख्नुभयो। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले अहिले मुलुकको सार्वजनिक ऋण बढ़िरहेको बेला थप ऋण सम्झौता गर्न नसकिने बताउँदै बीआरआईको हकमा मात्र नभई सबै खालका द्विपक्षीय र बहुपक्षीय सम्बन्धमा राष्ट्रिय सहमति विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप केवालीले जुनसुकै द्विपक्षीय तथा बहुपक्षीय निकायसँगको सम्बन्धका बारे गहन अध्ययनपछि मात्रै निर्णय लिइनुपर्ने बताउनुभयो। पूर्व राजदूत तथा सेन्टर फर सोशल इनोभेशन एण्ड फोरेन पोलिसीका अध्यक्ष विजयकान्त कर्णले बीआईआर केवल पूर्वाधार र कनेक्टिभिटी परियोजना मात्र नभएर चीनको रणनीतिक पहलका रूपमा रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सबै नेपालीको घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्याउने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजनामा हिजो पोखरामा आयोजित राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रियालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइने बताउनुभयो।
रेडियो नेपाललाई चाहिँ 2,91,00,000 जनसङ्ख्यामा चाहिँ पुग्नु पर्यो, त्यति जनसङ्ख्याले सुन्ने चाहिँ ठाउँ स्थिति बनाउनु पर्यो। हामीले गण्डकी प्रेसमा आउँदाखेरि गण्डकी प्रेसको सबै कुना काप्चामा चाहिँ घर घरमा रेडियो नेपाल पुग्नु पर्यो, सुन्नु पर्यो, सुनिनु पर्यो। र नेपालको चाहिँ सबै चाहिँ घरधुनीमा रेडियो नेपाल सुनिनु पर्यो, सुन्ने बनाउनु पर्यो। अहिले यसको संगठनात्मक चाहिँ संस्थागत सुदृढीकरणको भन्दाखेरि यसको चाहिँ व्यापक कभरेज चाहिँ स्थापना गर्नको लागि हामीले मिडियम वेभ एफएम चाहिँ फ्रिक्वेन्सी मोडुलेसनका प्रविधिबाट विभिन्न ठाउँमा चाहिँ शाखा प्रसारणको प्रसारण चाहिँ क्षमतालाई अभिवृद्धि गर्ने काममा छ।
संचार मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारणले संघीयताको कार्यान्वयनसँगै सबै जात जाति वर्ग समुदायलाई सामाजिक सांस्कृतिक एकतामा बाँध्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार संघीयताका आधारमा रेडियो नेपालको पुनर्संरचना अघि बढ़ेको र आगामी दिनमा प्रसारण पहुँच र प्रसारण सुधारको कार्यलाई अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रदेशले प्रदेश कार्यालय प्रदेशका सम्पूर्ण प्रणाली संयन्त्र र स्थानीय तहसम्म अब रेडियो नेपाल फर्केर केन्द्रमुखी होइन रेडियो नेपाल अब जनतामुखी नागरिकमुखी र समुदायमुखी बनाउँदै प्रदेश मार्फत स्थानीय तह हुँदै जनताको घर दैलो र आँगनसम्म पुर्याउनका लागि हामीले समावेशी प्रसारणको मुद्दालाई सवाललाई अगाडि सारेर हामी यहाँ आएका हौ। किनभने भाषाको संरक्षण भएन भने पर्यटन सफ्रिँदैन, पर्यटन उद्योगको समृद्धि आउँदैन, देशले चाहेको खोजेको समृद्धि हामीले प्राप्त गर्न सक्दैनौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई सयाका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्वर्गीय बलबहादुर श्रेष्ठको 12 स्मृति सभामा मन्त्री पौडेलले अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्ने र त्यसले अस्पतालको सेवा प्रभावकारी र नागरिक मैत्री बन्दै जाने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमाले बीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल गर्ने योजना रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकार संघको भेटघाटमा उहाँले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहार्दपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साझेदारी प्रवर्धन, ज्ञान आदान प्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने उद्देश्यले आगामी पुष 11 र 12 गते काठमाण्डुमा नेपाल स्वास्थ्य सम्मेलन गर्ने भएको छ। मन्त्रालयद्वारा हिजो काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डाक्टर टंक बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले लोड सेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरी महसूल भुक्तानी नगरेका उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र ब्याङ्कलाई पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्र ब्याङ्कका गवर्नरलाई हिजो एक पत्र पठाउँदै बक्यौता नतिर्ने उद्योगको ब्याङ्क खाता रोक्का गर्न पत्राचार गर्नुभएको हो। साक्षर घोषणा मापदण्डका सबै सूचक पूरा भएपछि जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय साक्षरता मापदण्ड अनुसार 15-देखि 60 वर्ष उमेर समूहका जनसंख्या मध्ये 95% भन्दा माथि साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ। सोही मापदण्ड अनुसार जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो। लामो समयदेखि ओह्रालो लागेको अलैचीको मूल्यमा यस वर्ष वृद्धि भएसँगै धनकुटाका अलैची उत्पादक किसान उत्साहित भएका छन्। धनकुटामा अहिले सामान्य अलैची 90,000 ए ग्रेडको अलैची 1,10,000 रूपियाँ प्रति मन बिक्री भइरहेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
अघिल्ला वर्षहरूमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरे पनि यो वर्ष भने नयाँ अलैची उत्पादन हुँदा समेत मूल्य नघटेकाले कृषकहरू उत्साहित भएका छन्। 2071 सालमा 1,20,000 प्रति मन पुगेको अलैची त्यस यता भने निरन्तर ओह्रालो लाग्दै आएको थियो। 2074 सालमा 60,000 ओह्रालो लागेको मूल्य गत पुषसम्म प्रति मन 25,000 रूपियाँले कारोबार भएको थियो। त्यस यता भने अलिअलि बढ्दै गएर करिब 60,000 रूपियाँ प्रति मनसम्म पुगेको थियो। अहिले भने धनकुटामा एक ग्रेडको अलैची 1,10,000 रूपियाँ प्रति मन कारोबार भइरहेको छ। अलैचीको नयाँ उत्पादन शुरू भएपछि पनि मूल्य राम्रो पाउँदा उत्साहित भएको कृषक रत्नबहादुर थापाको भनाइ छ।
जति खेती गरे तापनि भात खान नपुग्ने भयो, त्यसबाट जाने अलिकति फाइदै हुने हो र अहिलेसम्म गरिराखिया छ। पोहोर 7 मन आथ्यो भने अहिले 12 मन जाने भयो। त्यस्तै हिसाबमा
धनकुटामा करिब 4 दशक यता अलैचीको खेती हुँदै आएको छ। धनकुटामा आर्थिक वर्ष 2074-75 230 हेक्टर क्षेत्रफलबाट 134 मेट्रिक टन अलैची उत्पादन भएको थियो। त्यस यता भने विभिन्न रोग किराको प्रकोपको कारण अलैचीको उत्पादन निरन्तर ओह्रालो लागेको थियो, तर अहिले पुनः उत्पादन र क्षेत्रफल बढ्दो छ। आर्थिक वर्ष 2080-81 275 हेक्टर क्षेत्रफलबाट 39.8 मेट्रिक टन अलैची उत्पादन भएको थियो। यो वर्ष उत्पादन अझ बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
एक दुई वर्ष अगाडिको भन्दा अहिले बढेको छ। किसानहरू पनि उत्साहित छन् किनभने यो 79-80 भन्दा 80-81 चाहिँ यसको प्राइस बढेको कारणले किसानहरूले क्षेत्रफल बढाइराखेका छन्।
अहिले धनकुटामा अलैचीबाट वार्षिक करिब 8 करोड रुपियाँ भन्दा बढी रकम भित्रिने गरेको छ। यहाँ उत्पादन भएको सम्पूर्ण अलैची भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनसँग तत्काल कूटनैतिक समाधान सम्भव नहुने जनाएको छ। रूसी विदेश मन्त्री सर्गेई लाभ्रोभले युक्रेनसँग युद्धको स्थिति बढ्दै गएकोले युक्रेन संकटको कूटनैतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको हो। विदेश मन्त्री लाभ्रोभले रूसको आधिकारिक अखबारसँगको अन्तर्वार्तामा अझै पनि संकटको राजनैतिक र कूटनैतिक समाधानबाट टाढा रहेको बताउनु भएको हो। इजरायल र हिजबुल्लाह बीच लेबनानमा भएको युद्ध विरामको संयुक्त राष्ट्र संघ, अमेरिका, फ्रान्स, जोर्डन लगायतका देशले स्वागत गरेका छन्। लेबनानका लागि राष्ट्र संघीय विशेष संयोजकले युद्ध विराम सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनः स्थापना गर्ने प्रस्तावको पूर्ण कार्यान्वयनको शुरूआतलाई संकेत गर्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउँदै उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घोषणा गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले 270 किलोमिटर दूरीको विद्युत प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ। मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गत वर्ष बोलपत्र आह्वान भएकोमा सबै बोलपत्रहरू रद्द गरिएका थिए। एमसीए नेपालले 2080 असोज 26 गते एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो। न्यू बुटवल नेपाल भारत सीमा क्षेत्रको प्रसारण लाइनका लागि भने यसअघि नै ठेक्का प्रक्रिया शुरू भइसकेको छ। प्रसारण लाइनको निर्माणका लागि बोल पत्र प्रस्तुत गर्ने समय सीमा 2081 माघ 17 गते तोकिएको छ। झापामा उत्पादित इटा भारत निर्यात हुन थालेको छ। मेची नगरपालिका 15 ज्यामीरगढ़ीमा स्थापित सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीले भारततर्फ इटा निर्यात शुरू गरेको हो। उद्योगका संचालक कैलाश सरियाका अनुसार मंगलबार नमूनाका रूपमा 32,000 थान इटा काँकरभित्ता नाका हुँदै भारत निर्यात गरिएको छ। नेपालकै ठूलो र अत्याधुनिक प्रविधि युक्त इटा उद्योगले चिनिया प्रविधिको प्रयोग गरी इटा उत्पादन गर्दै आएको उद्योगका संचालक विवेक पुरीले जानकारी दिनुभयो। करिब 1 अर्ब लगानीमा स्थापित इटा उद्योगले पहिलो पटक नेपाली इटा भारत निर्यात गर्न शुरू गरेको हो। पछिल्ला दुई दिन लगातार उच्च दरले घटेको सुनको मूल्य बुधबार भने बढेको छ। बुधबार छाप भएको सुन प्रति तोला 900 रुपियाँले बढेर 1,49,600 रुपियाँमा कारोबार भएको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 39.70 अंकले बढेर 2,756.36 अंकमा बन्द भएको छ। यस दिन 316 कम्पनीहरूका 1,71,43,000 किता शेयरहरू 9,31,29,35,000 रूपियाँमा किनबेच भएका छन्। बुधबार कारोबारमा आएका 7 कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उखु पेल्ने याम शुरू भएसँगै सर्लाहीका चिनी उद्योगहरू उखु संकलन तथा उद्योग सञ्चालनको तयारीमा जुटेका छन्। जिल्लामा 3 चिनी उद्योग रहेकोमा अन्नपूर्ण चिनी उद्योगले क्रसिङको काम शुरू गरिसकेको जनाएको छ। लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादास्पद भनेको सर्लाहीको धनकौल चिनी उद्योगले अहिले उखु किन्ने प्रक्रिया अघि बढाएको जनाएको छ। विक्रम सम्बत 2074 अघिको उखुको भुक्तानी किसानलाई नदिएपछि धनकौल चिनी उद्योग सञ्चालनमा रोक लगाइएको थियो। अन्नपूर्ण चिनी मिलले यस याममा किसानसँग प्रभावकारी समन्वय गरेर उखु क्रसिङ गरेको जनाएको छ। अन्नपूर्णले किसानहरूबाट खरिद गरेको उखुको बढ़ीमा 15 दिनमा भुक्तानी दिने प्रतिबद्धता जनाएको छ। अन्नपूर्णले यस वर्ष 15,00,000 क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको प्रबन्धक दिनेश अग्रहरीले जानकारी दिनुभयो। उखु पेल्ने समय शुरू भइसक्दा पनि सरकारले उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा किसानहरूलाई समस्या भएको नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिल मुनि मैनालीले बताउनुभयो। बागलुङमा पछिल्लो समय फापर खेती गर्ने किसानहरूको संख्या घट्दै गएको छ। बागलुङको निसीखोला चारका नरबहादुर घटीले 10 मुरीसम्म फापर उत्पादन गर्दै आउनु भएको भए पनि 3 वर्ष यता फापर खेती गर्न छोड्नु भएको छ। उन्नत जातका बिउ बिजन प्रयोग गरेर खेतीपाती गर्ने प्रचलन बढेपछि परम्परागत खेती प्रणाली फेरिनुका साथै फापर जस्ता रैथाने बाली लोप हुने अवस्थामा पुगेको स्थानीय किसानहरूको भनाइ छ। बजारमा फापरको माग भने बढ्दै गएको छ। बागलुङमा हाल 85 हेक्टर क्षेत्रफलमा मात्र फापर खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसीसी क्रिकेट काउन्सिल एसीसी को आयोजनामा आगामी शुक्रबारबाट युएईमा शुरू हुने यो 19 एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ। 25 सदस्यीय नेपाली टोलीको बुधबार त्यसतर्फ प्रस्थान गरेको हो। केही दिन अघि भारतको कर्नाटक यु 19 संघको 5 खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो। क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ। नेपाली युवा टोलीको कप्तानमा सिनियर टोलीका लागि खेलिसकेका तीव्र गतिका बलर हेमन्त छन्। एसिया कप प्रतियोगिता मंगसिर 14 देखि 23 गतेसम्म हुनेछ। एसिया कपमा नेपालको पहिलो खेल मंगसिर 14 गते श्रीलंकासँग रहेको छ। दोस्रो खेल मंगसिर 16 गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंगसिर 18 गते अफगानिस्तानसँग खेल्नेछ। खेल 50 ओभरको हुनेछ। एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका 8 देशले सहभागिता जनाउँदैछन्। प्रतियोगितामा एसियाका 5 टेस्ट राष्ट्र स्वतः छनौट भएका थिए। नेपाल युए र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष 3मा रहेर छनौट भएका थिए। गत वर्ष अक्टोबरमा भएको यस प्रतियोगितामा युएलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो। प्रतियोगितामा सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह बीमा नेपाल श्रीलंका बंगलादेश र अफगानिस्तान छन्। समूह एमा भारत पाकिस्तान जापान र युए रहेका छन्। समूहका शीर्ष 2 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। फाइनल मंगसिर 23 गते हुनेछ। 3 स्टार र चर्च वाइज युनाइटेडले ललित स्मृति एनफा यु 18 युथ लीगमा बुधबार गोलरहित बराबरीमा रोकिएका छन्। यो नतिजासँगै 13 खेलमा 23 अङ्क जोडेको 3 स्टार तेस्रो स्थानमा कायम छ। चर्च वाइज समान खेलबाट 15 अङ्कका साथ 9 स्थानमा यथावत छ। 7 दोबाट स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेन।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.6 डिग्री सेल्सियस न्यूनतम तापक्रम 7.9 डिग्री सेल्सियस अघि बिहानको आपेक्षिक आर्द्रता 99% रहेको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:35 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। परराष्ट्र मन्त्री आरजू राणा देउबा चिनिया विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जानुहुँदै। सार्वजनिक सेवा प्रसारणले सबै वर्ग समुदायलाई सामाजिक सांस्कृतिक एकतामा बाँध्न महत्वपूर्ण योगदान पुर्याउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरी महसुल भुक्तानी नगरेका उद्योगको खाता रोक्का गर्न नेपाल विद्युत प्राधिकरणद्वारा नेपाल राष्ट्र बैंकलाई पत्राचार। र युक्रेन संकटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने रूसको भनाई। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।